नमस्ते सबैजना, म भुवन शर्मा फेरि कोसमीको तर्फबाट अर्को मेन्टरिङको सेसन लिएर तपाईँको सामु आएको छु। सो आज चाहिँ हाम्रो गेस्ट हुनुहुन्छ मनोजी। मनोजीलाई मैले चिनेको थुप्रै वर्ष भइसक्यो, तर हाम्रो भेटघाट र बोलीचाली चाहिँ खालि अनलाइनमा मात्र सीमित थियो। उहाँको नाम चाहिँ मनोज आठपहरिया हो, अनि उहाँ चाहिँ आफूले आफूलाई चाहिँ एक्टिभिस्टको रूपमा पनि चिनाउनुहुन्छ, अनि इज अ लयर, अनि उहाँको एजुकेसन ब्याकग्राउन्ड पनि एकदम दह्रो नै छ। हिज इज एमए इन पोलिटिकल साइन्स, अनि मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन, होइन? सो भेरी हाइली क्वालिफाइड। अनि उहाँको खास भन्यो चाहिँ हाम्रो कनेक्सन पनि उहाँको यो सोसियल मिडियाको पोस्टहरू देखेर हो। उहाँले सामाजिक मुद्दाहरूलाई चाहिँ अगाडि लिएर आउनुहुन्थ्यो र अर्को एङ्गलबाट पनि एउटा भ्यू राख्नुहुन्थ्यो कि, जुन भ्यू चाहिँ जहिले पनि एकदमै मोस्ट पपुलर त हुँदैन थियो, तर भेरी ब्रेभ, भेरी करेजियस आइडियाजहरू चाहिँ उहाँले लिएर आउनुलाई सक्सेसफुल हुन्थ्यो। अनि सायद मलाई त्यसले नै अलिकति अट्र्याक्ट गरेको थियो, उहाँको करेज देखेर पनि होला, राइट? सो आजको उहाँको बारेमा चाहिँ अझ बुझ्नलाई उहाँलाई नै इन्भाइट गरौँ स्क्रिनमा, अनि त्यसपछि विल स्टार्ट द सो अनि विल गेट टु नो इन बेटर। मनोजीलाई चाहिँ लेट्स वेलकम यु मनोजी। नमस्ते मनोजी।
नमस्ते, धन्यवाद अब यो कार्यक्रममा तपाईँले सम्झिनु भयो। हुन त लामो समयदेखि हामी सम्पर्कमा छौँ, तर लाइभ भएको चाहिँ यसरी भनौँ न अडियो भिजुअल चाहिँ पहिलोचोटि आजै हो। धन्यवाद सम्झिनु भयो।
धन्यवाद। आई थिङ्क मैले चाहिँ हजुरबाट इन्ट्रोडक्सन नै, त्यो कतिको जायज इन्ट्रोडक्सन थियो थिएन, होइन? हजुरले आफूले आफ्नो चाहिँ भनौँ न आफूलाई चाहिँ कसै कहाँ कसैको अगाडि इन्ट्रोड्युस गर्नु पऱ्यो भने हाउ डु यु इन्ट्रोड्युस युर सेल्फ?
तपाईँले अलिअलि भन्नुभयो, म त्यस्तो एक्टिभिस्ट चाहिँ होइन, अब सामाजिक प्राणी हो। अब यो समाज सामाजिक प्राणी भइसकेपछि, समाजमा बसेपछि सबै कुराहरू देखिन्छ। अझ झन् अहिले सोसियल मिडियाले त अब एकैछिनमा सबै कुराहरू देखिन्छ। अनि त्यही हो, अब हाम्रो नेपालीको बानी चाहिँ के छ भन्दाखेरि, एउटा कुरा केही भयो भने त्यसको पछि हामी सबै लाग्छौँ। त्यो भित्र पनि अरू अरू फ्याक्टरहरू पनि हुन्छन् है, तिनीहरू पनि हेर्नुपर्छ। अनि जसले हामीले एक र एकैतिर लागिराख्दाखेरि अरू कतिपय त्यो त्योसँग असम्बन्धित मान्छेहरूलाई पनि असर गरिरहेको हुन्छ। त्यो कुरा भन्ने चाहिँ मेरो पहिल्यैदेखि धारणा, र त्यही हिसाबले नै सोसियल मिडियामा पनि प्ले गरिन्थ्यो भनौँ, लेखिन्थ्यो। त्यही हो। र अब मैले आफूले आफूलाई चिनाउँदाखेरि चाहिँ अब खासै त्यस्तो ग्रासरुट लेभलकै मान्छे हुँ। घर मेरो चाहिँ धनकुटा हो, धनकुटाबाट सङ्घर्ष गर्दै काठमाडौँ आइयो। अहिले काठमाडौँमा सङ्घर्षरत नै छु, अनि यो लामो काठमाडौँको व्यवसायको दौरानमा सबै कुरा अनुभव गरियो, सिकियो भनौँ। हुन त अब सानोदेखि नै सङ्घर्ष पनि गर्दै आएको, तर अब काठमाडौँ आइसकेपछि झन् बढी सङ्घर्ष गरियो। त्यही हिसाबले अब त्यस्तो एक्टिभिस्ट पनि होइन, जस अब ग्रासरुट लेभलको मान्छे, एउटा जनरल पिपल भनौँ न, एउटा सर्वसाधारणको रूपमा जसरी चिनिनुहुन्छ मान्छेलाई, त्यही नै म चिनाउन चाहन्छु।
मनोजी, अब यो बाहिरी कुरा चाहिँ जस्तो भनौँ न एउटा सामाजिक प्राणी हो, अनि त्यस्तो एक्टिभिस्ट होइन, तर एउटा सर्वसाधारणको रूपमा जति प्रतिक्रिया दिनुपर्ने हो तिनीहरू, यो बाहिरी कुरालाई साइडमा लगाउने हो मनोजी, भित्रबाट चाहिँ एउटा मानवको रूपमा, एउटा मान्छेको रूपमा चाहिँ कस्तो किसिमको मान्छे हुनुहुन्छ आन्तरिक रूपमा चाहिँ?
मेरो आन्तरिक रूपमा कुरा गर्नुपर्दाखेरि चाहिँ मलाई एक त एउटा चाहिँ के लाग्छ भन्दाखेरि, सामाजिक प्राणी अघि भनेको जस्तै सबैसँग मिलेर बस्नुपर्छ जति पनि हामी छौँ। अब जस्तो भनौँ, नेपालको अझ कुरा गर्ने हो भने त हामी त विविध एकदम विविधताले भरिपूर्ण छौँ। सबैसँग मिलेर कसरी एकले अर्कालाई सम्मान गर्दै बाँच्न सकिन्छ, एकले अर्काको अस्तित्व स्वीकार गर्दै बाँच्न सकिन्छ, अथवा एकले जस्तो हामी आफै परिपूर्ण छैनौँ, त्यो परिपूर्ण गर्नलाई चाहिँ एकले अर्कालाई सहयोग गर्नै पर्छ, त्यो सहयोग कसरी गर्न सकिन्छ। र अब हाम्रो एउटा मेरो एउटा सानो सहयोगले कसैलाई चाहिँ ठुलो काम भइरहेको हुन्छ, त्यही हिसाबले नै मिलेर बस्ने भनौँ न एक किसिमको, सबैसँग घुलमिल भएर सद्भाव राखेर अनि मिलेर बस्ने खालको नै म चाहिँ रुचाउँछु। मेरो भित्री भावना चाहिँ त्यस्तो खालको छ।
तपाईँको भित्री भावना चाहिँ त्यस्तो खालको छ. अनि मलाई तपाईँको बाल्यकाल चाहिँ कसरी बित्यो, सङ्घर्षको पनि कुरा गरिरहनु भएको थियो, अलिकति तपाईँको बाल्यकालको बारेमा पनि भनिदिनु भयो भने.
बाल्यकाल अब कस्तो भन्ने, अब हाम्रो चाहिँ मेरो चाहिँ एकदम ठुलो परिवार हो होइन. मेरो ठुलो परिवार भन्नाले मैले थाहा पाउँदाखेरि चाहिँ मेरो एकजना हजुर दुईजना हजुरआमा हुनुहुन्थ्यो, हजुरबा बितिसक्नु भएको थियो. अनि त्यसपछि हाम्रो सन्तानमा चाहिँ जस्तो मभन्दा माथि छजना दिदीहरू, त्यसपछि दाई, अनि म, अनि मपछि बहिनी दुईजना, जम्मा जम्मै सन्तान मात्रै हामी 10 प्लस बुवामा गरेर हामीजनाको सन्तान हौ होइन. अनि अब सङ्घर्ष त अब यो भन्छ नि मिडल क्लास अथवा हाम्रो चाहिँ अझ यो कृषि पेसामा आधारित फ्यामिली हो, त्यही भएर त्यो त गर्नु परियो सबै कुराहरू, जस्तो दैनिक जीवनमा गर्नुपर्ने बिहान उठेदेखि बेलुकासम्म गर्नुपर्ने कुराहरू त गर्नु परिहाल्छ. फेरि हाम्रो ठुलो परिवार भएको हुनाले अब सबैले काम चाहिँ गर्नै पर्यो, किनभने खानु त पर्यो, त्यो चाहिँ छ. अब बाल्यकालमा म चाहिँ अलिकति त्यस्तो हुँदा हुँदै पनि अलिकति बदमास टाइपकै थिएँ. अब लाइक हुन्छ नि अब फलफुलहरू चोरी गर्नेदेखि लिएर मान्छेलाई दुःख दिने पनि, अनि रमाइलो गर्ने, एकदम रमाइलो गर्नु मन पराउने, अलिकति स्वतन्त्र रूपले हिँड्नुपर्ने, नजानेको कुराहरूमा चाहिँ सोधीखोजी गर्नुपर्ने, त्यस्तो खालको चाहिँ त्यस्तै टाइपको थिएँ भनौँ न. अझ अब अझै पनि मलाई सम्झना छ, अब सरहरूले फुल फुल्ने र फुल नफुल्ने लेख भन्दाखेरि, बिरुवाहरू लेख भन्दाखेरि पनि, अनि आफूलाई चाहिँ अलिक फरक किसिमको, जस्तो अब सरले चाहिँ भन्थ्यो मैले लेखाएकै 5 लेख्न भन्थ्यो, तर आफूलाई चाहिँ आफ्नो सराउन्डिङमा भएको नयाँ नयाँ कुराहरू लेख्न मन पर्थ्यो. जस्तो अब बाँस पनि फुल फुल्नेमा छ भन्दाखेरि सरले कहिले देखा जस्तो अहिले बाँस नै बाँस फुलेको भन्ने, त्यस्तो टाइपको. अझ एउटा सखरखण्ड हुन्छ, सखरखण्डमा पनि फुल फुल्नेमा मैले राखेको थिएँ, अनि सरले चाहिँ मलाई कुट्नुभयो, सखरखण्ड पनि कहीँ फुल फुल्ने भन्छ, अरूहरू लेख्न जति छ त भनेर. मैले भोलिपल्ट सखरखण्डको फुल समेत लगेर गएँ, सरले चाहिँ त्यसले टाँसेर ल्याइस् भन्नुभयो. त्यो त्यो किसिमको त्यो हदसम्मको चाहिँ माथि भनौँ न अलिकति फरक नै गर्नुपर्छ. अनि यो पढेको कुरा चाहिँ पढेर मात्रै हुँदैन, व्यवहारमा पनि लागू गर्नुपर्छ भन्ने त्यस्तै टाइपकै थिएँ भनौँ न बच्चैदेखि.
गजब रमाइलो लाग्यो मलाई त सुन्दाखेरि पनि. अहिले चाहिँ मनोजी आज जस्तो किसिमको तपाईँको पर्सनालिटी छ नि त, बच्चाको तपाईँको यो बानी व्यवहारले गर्दाखेरि तपाईँको पर्सनालिटी बच्चाको आजको मनोजीलाई पहिला बच्चाको मनोजीले भनौँ न कसरी योगदान गरेको छ त, पहिलाको तपाईँको पर्सनालिटी कस्तो खालको थियो, अलिकति बदमास गर्ने स्वतन्त्र सोच भएको यताउता भन्दै हुनुहुन्छ नि त.
त्यसमा त अब धेरै योगदानै छ जस्तो लाग्छ, किन भन्दाखेरि अब जति पनि सिक्नुपर्ने बच्चामै सिकिन्छ होइन. जस्तो के सही के गलत, जस्तो अब मैले फलफुल चोर्दाखेरि पनि सही हो कि गलत हो त्यो कुरा त मैले पछि चोरेको भए मलाई थाहा नहुन सक्थ्यो, तर बच्चा बेलामै भएको हुनाले त्यो सही हो कि गलत हो भन्ने कुराहरू पनि सिक्यो. अब सरहरूलाई त्यसरी दुःख दिँदाखेरि पनि, अनि पछि आफूले भनौँ न फिल त गरियो यस्तो रहेछ. इभन अब मैले पढेको भनेको चाहिँ जस्तो एउटा पनि अर्को पनि उदाहरण दिन चाहन्छु, मैले पढेको भनेको के क के चाहिँ ख भनेर 4 पढेको हो. अब 4 पढेको आफू मोनिटर पनि रोल नम्बर 1 पनि हो, अनि अब सरले फेरि के पढाउनु भयो भन्दाखेरि अब फ्ल्याग र चक पढाउनु भयो. अनि फ्ल्याग चाहिँ एफएलएजी फ्ल्याग हुने रे, चक चाहिँ सिएचएल किन हुँदैन. उहाँले सरले यो एल चाहिँ साइलेन्ट हुन्छ भनेर पढाएको भए हुन्थ्यो, तर मैले चाहिँ भन्न लाउँदाखेरि चल्क चल्क नै भन्थ्यो कि सर कति कुट्नु भयो चक बन भनेर, तर उहाँले चाहिँ यो चक भनेको चाहिँ एल साइलेन्स हुन्छ त्यही भएर चक भन्नुपर्छ है भने भए म कन्भिन्स हुन्थ्यो होला, तर आफू कन्भिन्स नभएपछि जति कुटे पनि मैले त चल्क चल्क भन्न छोडिनँ होइन, कुटे खाने बरु. त्यो खालको पनि प्रवृत्ति थियो ममा चाहिँ. अनि त्यो मात्रै होइन, अब बच्चा बेलामै धेरै कुरा सिकियो भनौँ न. जस्तो अब तपाईँले 8 भन्नुभयो, 8 चाहिँ अलिक हामी फरक नै छौँ. जस्तो हामी दसैँ मान्दैनौँ होइन, दसैँ हाम्रो चाड चाहिँ कहिले पनि मान्दैन. अनि जस्तो अब पढ्दाखेरि चाहिँ तर 4-5 आएपछि चाहिँ दसैँको बारेमा लेख, दसैँ हाम्रो चाड हो, महान चाड हो, यसरी भनेर भनिराख्दाखेरि त्यो क्वेसन चाहिँ आउँथ्यो क्या ममा, अब हाम्रो दसैँ चाड होइन, हामीले लेख्ने कि नलेख्ने. अनि त्यो त सही गलत होइन, म बरु जातीय जातिवादी भएँ कि होइन, मैले दसैँ मेरो होइन भन्दाखेरि भन्ने किसिमको चाहिँ क्वेसन ममा आउँथ्यो। तर अब तर त्यसमै सोल्युसन चाहिँ खोजिन्थ्यो भनौँ न, ठिक छ उनीहरूको लागि यो चाड हो, हाम्रो चाड चाहिँ यो हो, उनीहरूको लागि यो चाड होइन, यो म चाहिँ फरक छु त्यो भएर हामी चाहिँ दसैँ मान्दैनौँ भन्ने त्यो किसिमको क्वेसनको चाहिँ एन्सर खोज्दै खोज्दै जाने क्रमले गर्दाखेरि अब सिकाइ भयो भनौँ न, अब जति पनि कक्षामा अध्ययन गरियो त्यो अब लेख्नै पर्यो, दसैँ हाम्रो चाडको बारेमा लेख भनेपछि त्यो लेख्नै पर्यो। तर म भित्र त्यो चाहिँ होइन, यो चाहिँ जाँचको लागि मात्रै लेखेको, तर हाम्रो चाड चाहिँ यो हो, हामी चाहिँ दसैँ मान्दैनौँ है भन्ने त्यो किसिमको कन्सेप्टहरू डेभलप भयो। अनि त्यही हिसाबले नै अब सबै कुरालाई चाहिँ फरक किसिमले हेर्नुपर्छ है, सबै एउटै चाहिँ हुँदैन रहेछ, जे लेखिन्छ जे इतिहास हुन्छ जे कुराहरू गरिन्छ त्यो चाहिँ त्यो हुँदैन रहेछ भन्ने कुरा चाहिँ अब त्यहाँबाट डेभलप हुँदै आयो भनौँ न। त्यसपछि फरक कुरालाई पनि हामीले चाहिँ सम्मान गर्नुपर्छ, कसैमा चाहिँ उसको विचार फरक छ भने त्यसलाई चाहिँ सम्मान गर्नुपर्छ, किनभने उसले काहीँ केही न केही लजिक सोचेरै उसले चाहिँ फरक विचार राखेको हुन्छ, त्यही भएर त्यसलाई चाहिँ सम्मान गर्नुपर्छ। त्यो कुराहरू चाहिँ डेभलप हुँदै आयो भनौँ न, 6-7-8 हुँदै आउँदाखेरि अब अझ प्राविबाट माविमा गइयो, माविमा गइसकेपछि पनि अब मेरो स्कुल भनेको चाहिँ पुरा 8 पटक पढ्ने मात्रै होइन, अनि त्यसपछि हामी माविमा गइसकेपछि 6-7 जाँदाखेरि चाहिँ अनि हामीले अलिकति डिस्क्रिमिनेसन नै गर्ने भनौँ, त्यो स्कुलबाट आएको तिमीहरू छ्या त्यो स्कुलको विद्यार्थी पनि यतिको पढ्छ भन्ने कुराहरूले गर्दाखेरि हामीलाई अलिकति इगो हर्ट हुन्थ्यो। त्यसले गर्दाखेरि अब 6 त अब राम्रो पढ्न सकिएन, तर 7-8 गएपछि त्यो रिजल्ट राम्रो हुँदै गयो, 9-10 गएर अझ रिजल्ट राम्रो भयो। त्यो कुराहरूले पनि सिकाइ चाहिँ भयो भनौँ न, अनि ती कुराहरू नै हुँदै हुँदै आएर नै अब आज म बनेको म मनोज बनेको छु। त्यो चाहिँ त्यो सिकाइहरूको चाहिँ तख्ता थपिँदै गएरै बनेको होला जस्तो लाग्छ मलाई,
बनेको होला। अनि मनोजीले भन्नुभयो कि तपाईँलाई त्यो चकको पनि मजाको एक्जाम्पल दिनुभयो, तपाईँ कन्भिन्स नहुन्जेलसम्म चाहिँ चक नै भनिरहनु भएको थियो भनेपछि त्यो बानी अहिले पनि त्यसै तपाईँले जुन सामाजिक समस्याहरूको बारेमा अहिले कहाँ कुरा उठाउनुहुन्छ त्यो पनि त्यही नै हो, तपाईँ कन्भिन्स नहुन्जेलसम्म चाहिँ तपाईँले कुरा उठाउनु अथवा मानिहाल्नुहुन्न भन्ने नै त्यही बानी नै आएको मान्न सकिन्छ।
त्यो पनि हो, किन अब त्यति बेला त अब फर्दर अब हामीसँग हुने भनेको त्यो किताब हो अर्को वर्णमाला हो, ती दुईवटा कुरामा त्यो कुरा नभेटेपछि मलाई थर्ड पर्सनले नभनेपछि त मलाई मैले जे सरले जुन प्याटर्नमा सिकाएँ त्यो प्याटर्नमै भन्ने भयो। तर अब अहिले चाहिँ कस्तो छ भन्दाखेरि अब कुनै पनि इस्यु आयो जस्तो भनौँ न, जस्तो अब यही अब कोभिडकै बारेमा कोहीले चाहिँ होइन यो कोभिड भनेको छ बा यस्तो भन्यो भने हामीले त धेरै खोज्न सकिन्छ, रिसर्च गर्न सकिन्छ, तुरन्त रिसर्च गर्न सकिन्छ। अथवा काहीँ घटना घट्यो, जस्तो अब भनौँ नेपालकै तराईमा मधेसमा एउटा कुनै घटना घट्यो र त्यहाँ चाहिँ यस्तो भयो भनेर भन्यो भने जस्तो न्युजमा पनि आउला त्यही, अनि त्यसपछि प्रहरीले पनि त्यसको प्रतिवेदन त्यही अनुसारको न्युजहरू पठाउला। तर हाम्रो कोही न कोही मान्छे त मेरो त कोही न कोही सम्पर्कको मान्छे हुन्छ, त्यहाँबाट क्रस चेक गर्न सकिन्छ अनि यो भनेको चाहिँ के हो खास के भइरहेछ भने चाहिँ उसले अलिकति अर्कै कुरा गर्ला, त्यसपछि त्यहाँ अब हामी भनौँ न त्यो केही रिसर्चहरू होला, त्यसपछि चाहिँ अनि कन्भिन्स हुन्छ नि त। अब तर म आफू कन्भिन्स नभइकन चाहिँ म त्यो कुरालाई चाहिँ सोसियल मिडियामा पनि लेख्दिनँ, आफूलाई चाहिँ कन्भिन्स हुनु पऱ्यो त्यो कुरा चाहिँ, तर कन्भिन्स हुने कुरा पनि अब त्यतिको हावातालमा चाहिँ गरिन्न, कन्भिन्स हुन सकिन्न, किन भन्दाखेरि त्यसमा लजिक हुनु पऱ्यो अनि क्रस चेक गरिन्छ त्यही नै हो। तर अब त्यही हो, म कन्भिन्स नभइकन मलाई कन्भिन्स भएन भने चाहिँ त्यो कुरा म विश्वास गर्दिनँ, त्यो चाहिँ हो।
लजिक पनि हुनु पऱ्यो, त्यसलाई क्रस चेक पनि गरिन्छ भन्नुभयो, भनेपछि आफैले अलिकति अनुसन्धान नगरिकन तपाईँले हत्त नपत्त सामाजिक सञ्जालमा पनि हालिहाल्नुहुन्न। मनोजीको मैले यसो भनौँ न मैले बुझेअनुसार चाहिँ क्यारियर हेर्दाखेरि पनि यति पढाइ गर्नुभएको छ अनि फेरि एकदम डिफ्रेन्ट एस्पेक्टतिर पनि जानुभएको छ, पोलिटिकल साइन्स अनि त्यसपछि पब्लिक एडमिनिस्ट्रेसन अनि लतिर पनि जानुभयो, तपाईँले आफ्नो क्यारियर चाहिँ कसरी प्लान गर्नुभयो अथवा प्लान गर्नुभयो होइन, कसरी यो यस्तो किसिमको क्यारियर
अब यो नेपालमा चाहिँ कस्तो हुँदो रहेछ भने क्यारियर प्लान भन्ने चाहिँ हुँदैन रहेछ होइन, अझ अब हामी जस्तो आफै सङ्घर्ष गरेर अगाडि बढ्नेलाई त त्यो कुरा त अब टाढाको कुरा, अगाडि जे जे आउँछ त्यो अनुसारै जानु पर्यो। मेरो अब मैले त पहिला सबभन्दा पहिला मास्टर चाहिँ म्याथबाटै गरेँ अनि त्यसपछि त्यसलाई यसमा के भयो त्यो समस्याहरू भयो त्यसले गर्दा मैले छोडेपछि चाहिँ अनि त्यसपछि म यता कामतिर लाग्यो भनौँ न, अब आफ्नो जीविकोपार्जन गर्नु पऱ्यो अनि आफ्नै कामतिर लाग्दै गर्दाखेरि पढाइ त लगभग भयो मैले छाडिसकेको थिएँ। पछि फेरि आएर सोसियोलोजीमा मास्टर गर्ने एउटा रहर चल्यो, त्यति बेला उहीमै थियो सोसियोलोजीमा जसले पनि गर्ने भनेर त्यता गरियो, गर्दा गर्दै होइन पढाएर फेरि कन्टिन्यू गर्नुपर्ने रहेछ भन्ने भयो। अनि त्यो हुँदाखेरि अनि ल ठिक छ जे जे गर्न सकिन्छ गराउन त भन्ने भयो, अनि पढ्दै गइयो, यता काम पनि सँगसँगै गरियो। यो पोलिटिकल साइन्स र पब्लिक एडमिनिस्ट्रेसन चाहिँ त्यति गर्न चाहिँ त्यति गाह्रो भएन, सजिलै सजिलै अब एटेम्प गरियो, सजिलै पास भयो। अनि सँगसँगै कस्तो भयो भन्दाखेरि अब अर्को चाहिँ काम गर्ने सिलसिलामा धेरै कुराहरू चाहिँ कानुनी कुराहरू चाहिँ जान्नुपर्ने देखियो होइन, व्यवहारमा पनि त्यो आइपऱ्यो। आइपरेपछि अनि ल चाहिँ पढ्नै पर्छ भन्ने चाहिँ मलाई सोच आयो। अनि मैले जानेको भनेको नेपाल ल क्याम्पस मात्रै थियो, अनि त्यो आरआरदेखि उता भन्ने, अनि प्रत्येकपल्ट जाँदाखेरि एडमिसन भइसक्यो सकिसक्यो अब अर्कोचोटि आउनुहोस्, अब त्यहाँ नेता सेता चिनामा थियो त्यति बेला थाहा हुने रहेछ, आफूलाई थाहा भएन जहिले जाँदा पनि। अनि एकचोटि जाँदाखेरि चाहिँ खुल्याएको छ भर्ना भरिहाल्नुहोस् भन्यो, अनि त्यसपछि चाहिँ अनि यसले पढियो। पढ्ने पनि त्यही भनौँ न करियर प्लान चाहिँ अब त्यसरी हुँदैन रहेछ, गइयो पढियो एडमिसन मात्रै भयो भनौँ न फर्स्ट इयर, र त्यसमा पनि कस्तो ऊ छ क्या, अब फर्स्ट इयरको एक्जाम हुँदा म काठमाडौँ बाहिर बस्थेँ, अनि काठमाडौँ बाहिरबाट अनि जहाँ दिनु मात्रै आयो फर्स्ट इयर चाहिँ त्यसरी भयो। सेकेन्ड इयर चाहिँ अनि सेकेन्ड इयरको असारतिर चाहिँ काठमाडौँभित्र आउने मेरो काम पऱ्यो, अनि अब म भोलिदेखि क्याम्पस जान्छु भनेर गएँ चट्ट कपी बोकेर पछाडि। ठ्याक्कै जाँदाखेरि त भरे के हो भन्दाखेरि त अनि गएँ, अनि बन्द छ त, अनि किन बन्द भनेर त यो गरी महिनाको बिदा भयो, अब एकैचोटि साउन कति कतिदेखि मात्रै हुन्छ भन्ने भएका अनि फर्केर आयो। अनि त्यसपछि त्यस्तै भयो गइएन, अनि मङ्सिरमा चाहिँ जानु पऱ्यो भनेर ठ्याक्कै मङ्सिरदेखि चाहिँ काठमाडौँ बस्ने भएँ, अनि मङ्सिरमा ठ्याक्कै गएँ कलेज गएँ। ठ्याक्कै गएको त अब यो सेकेन्ड इयरको क्लास कहाँ हुन्छ भनेर सोधेको त ए हिजोदेखि सक्यो अब सोबीले गर्छ, अनि त्यसको त्यहाँबाट चाहिँ त्यसमा लिनु न भन्ने भयो। अनि नम्बर एकजना बद्री भन्ने हुनुहुन्छ उहाँ, अनि उहाँलाई नम्बर पनि टिपाएँ, पछि उहाँले फोन गरेर बोलाउनु भयो। अनि त्यसपछि चाहिँ अब ल भनेको चाहिँ यस्तो रहेछ भन्ने कुरा चाहिँ भयो। अनि थर्ड इयरमा अलिअलि क्लास लियो, अनि क्लास लिएपछि थर्ड इयरको चाहिँ अलिअलि क्लास लिएको हुँदाखेरि निकै राम्रो भयो भनौँ न, पढाइ निकै राम्रो भयो, रिजल्ट पनि निकै राम्रो सोचेको भन्दा धेरै राम्रो आयो। त्यसपछि झुकाव बढ्यो, ल पढ्नुपर्ने रहेछ, म नपढेर रहेछ भन्ने भयो। एलएलबी पास भयो, त्यसपछि एडभोकेट लाइसेन्स लिनुपर्छ भन्ने भयो। एडभोकेट लाइसेन्स लिँदाखेरि चाहिँ अझ यति धेरै पढियो कि अब जसरी पास गर्नुपर्ने, हाम्रो चाहिँ कोर्स नयाँ आयो क्या, जसरी पनि 45% ल्याउनुपर्ने र चारवटा विषय पासै गर्नुपर्ने भयो, उनीहरूले धेरै मिहिनेत गर्नुपर्ने भयो। मिहिनेत गरियो, त्यसपछि चाहिँ मलाई लाग्यो ल भनेको चाहिँ पढ्नुपर्ने रहेछ, मैले म जस्तो मान्छेले त अझ ल नै पढ्नुपर्ने रहेछ भन्ने लाग्यो। लाइसेन्स पास गरियो, त्यसपछि चाहिँ अनि अझ एलएलएम पढ्ने चाहना बढेर आयो, अनि यतैतिर लागौँ न भन्ने भयो, अनि अहिले पनि त्यो वकालत पेसातिरै लागिरहेको छु। त्यही हो अब करियर प्लान भनेको चाहिँ हामी जस्तो मान्छेको चाहिँ करियर प्लान हुँदैन रहेछ। अब पहिला एउटा दाइले त भन्थ्यो तँ ल पढ, तँ एकदम डिबेट गर्छस् ल पढ भन्थ्यो, अनि ल त पढ्ने, तर अब हामीलाई यहाँ गएर तिमीले ब्याचलर पास गरेर ल क्याम्पसमा गएपछि चाहिँ एलएलबी एडमिसन गर्नु पाउँछ भन्ने कुरा चाहिँ सिकाउने कोही हुँदैन थियो, आफै खोज्दै जानुपर्थ्यो। अब अहिले त सोसियल मिडियाहरू भए सबै भए नोटिसहरू पनि हेर्न पाइन्छ, अब त्यति बेला त त्यो नोटिसहरू भनेको त हाम्रो लागि टाढाकै कुरा हो, पत्रिका किनेर पनि पढ्न त अलिक गाह्रै हुन्थ्यो होइन। त्यही हो अब हामी जस्तो अरू पनि मान्छेहरू होलान् जसलाई चाहिँ करियर प्लान जस्तो आउँछ अगाडि त्यो भिड्दै भिड्दै जाँदाखेरि पनि त्यही नै होला जस्तो लाग्छ, मेरो पनि त्यही हो, मेरो हकमा पनि
तपाईँले अघि भन्नुभएको थियो कि त्यसपछि चाहिँ मलाई म जस्तो मान्छेले चाहिँ ल पढ्नै पर्ने जस्तो लाग्यो भन्नुभयो, के कारणले चाहिँ ल तपाईँ जस्तो मान्छेको लागि चाहिँ
यो कस्तो हुँदो रहेछ भने ल भनेको सबै कुरा अन्तत गर्दा चाहिँ यो कानुनसँग मिसिएर आउँदो रहेछ सबै कुरा होइन, अब त्यही भएर पनि ल चाहिँ हामीले जान्नै पर्छ। जस्तो अब एउटा सानो कुरा अक्षर लेखिया हुन्छ त्यो कुरा चाहिँ जे हो त्यही मात्रै पढिन्छ, तर यदि हामी कानुन पढेर अगाडि आयौँ त्यसलाई चाहिँ अलिक इन्डेप्थ बुझ्यौँ भने यसपछि कन्सिक्वेन्स योहरू हुनसक्छ, यो शब्दले चाहिँ यस्तो गर्न सक्छ, यो शब्दलाई चाहिँ यसरी यसरी पनि गर्न सकिन्छ भन्ने कुराहरू थाहा हुने भयो। अनि अर्को कुरा चाहिँ कतिपय अब हाम्रै पेसाको कुरा हो होइन, कतिपय हाम्रै मान्छेहरू जसलाई चाहिँ होइन साँच्चै नै भिक्टिम भा हुन्छ उसले चाहिँ न्याय पाइरह हुँदैन, जस्तो हामी जस्तो भयौँ भने हामीले त बुझ्छौँ नि त, जस्तो अब जस्तो खास ओकालत भनेको चाहिँ फेरि यो कानुन व्यवसाय भनेको चाहिँ व्यवसाय नै हो, कानुनको व्यवसाय गरेर जाने तर पनि जस्तो कतिपय मान्छे जो साँच्चै नै पीडित हुन्छ उनीहरूलाई चाहिँ न्याय दिलाउनलाई चाहिँ जस्तो मैले जुन म जुन ब्याकग्राउन्डबाट आएको छु जुन ठाउँबाट आएको छु त्यो चाहिँ मैले बुझ्छु, तर अरूले त्यो कुरालाई चाहिँ बुझ्न सक्दैन, अनि साँच्चै नै न्याय दिनुपर्छ है भन्ने कुरा चाहिँ फिल गर्ने हो भने चाहिँ जस्तो हामी जस्तो मान्छेले चाहिँ पढ्नुपर्छ, अझ अलिक सामाजिक अभियन्ताहरूलाई त धेरै थाहा हुन्छ होइन, जस्तो अब हामीलाई एउटा दलितको इस्यु पनि थाहा हुने भयो, मधेसीको इस्यु थाहा हुने भयो, मुस्लिमको अझ महिलाको इस्युहरू थाहा हुने भयो, अनि हामीले चाहिँ त्यो अलिकति जस्टिस डेलिभरमा चाहिँ सहयोग गर्न सक्छौँ जस्तो चाहिँ मलाई लाग्छ, त्यही भएर हामीले चाहिँ पढ्नै पर्छ यो फिल्डमा आउनै पर्छ भन्ने जस्तो लाग्छ। अब पेसामा कतिको टिक्ने नटिक्ने त्यो चाहिँ फरक कुरा हो, किनभने त्यो बाँच्नु पऱ्यो भने सर्भाइभ हुन गाह्रो त गाह्रो छ, तर पनि हामी जस्तो मान्छेले चाहिँ आउँदाखेरि राम्रै हुन्छ, आउनै पर्छ जस्तो लाग्छ मलाई,
आउनै पर्छ। मलाई अलिकति जिज्ञासा चाहिँ काबिली छ भने मनोजी, जस्तो अघि तपाईँले पनि अलिकति भन्नुभयो हामी अब भनौँ न स्कुलदेखि नै भेदभावहरू भइरहेको हुन्छ होइन, चाहे त्यो जातीय भेदभाव लैङ्गिक भेदभाव होस् कुनै किसिमको भेदभाव होस्, हामी स्कुलमा चाहिँ अब म्याथ पढाउँछौँ अकाउन्ट्स पढाउँछौँ साइन्स पढाउँछौँ, तपाईँलाई चाहिँ तपाईँको विचारमा चाहिँ यो कानुनको बारेमा अथवा आफ्नो अधिकारको बारेमा चाहिँ कुन बेलादेखि
यो जस्तो अधिकारको बारेमा चाहिँ यो कोर्समा जति पढाए पनि त्यो चाहिँ मलाई चाहिँ त्यस्तो जस्तो मैले चाहिँ फिल गरेँ मैले जे पढेँ त्यो चाहिँ व्यवहारमा पनि लागू हुनुपर्छ भन्ने त्यही भएर म अलिक फिल गर्न सक्छु, तर कतिपय इभन मेरै साथीहरू हुनुहुन्छ लोकसेवा त उहाँहरू अब राम्रै पढेरै जानुभएको छ, तर पनि उहाँले त कन्टेन्ट जुन पढ्नुहुन्छ कन्टेन्ट उहाँहरूलाई सबै ज्ञान छ तर व्यवहारमा चाहिँ त्यो त्यसलाई चाहिँ अलिकति गाह्रै हुन्छ, जस्तो अब त्यस्तै हुन्छ भनौँ न, अब दलितको इस्युमा पनि त मेरै साथी भनौँ न एकजना कोही साथी हुनुहुन्छ उहाँ चाहिँ अब मास्टर पनि गर्नुभएको छ अनि जस्तो ल पनि पढ्नु भएको छ लाइसेन्स लिनुभएको छ, तर उहाँले के भन्नुहुन्छ भन्दाखेरि मेरो घर हो मेरो राइट टु प्रोपर्टी हो मेरो घरमा म दलितलाई छिर्न दिन्न नि त त्यो मेरो अधिकार हो भन्ने कुरासम्म गर्नुहुन्छ होइन, अब मैले त उहाँलाई चाहिँ सम्झाउनलाई चाहिँ मैले के भने भन्दाखेरि तिमीले मलाई छिर्नु दिन्छौ र दलित रोक्छौ भने चाहिँ त्यो डिस्क्रिमिनेसन भयो त्यसरी चाहिँ तिमीले गर्नु पाउँदैनौ, कि मलाई पनि नदेऊ उसलाई पनि नदेऊ त्यो तिम्रो कुरा हो तिम्रो सम्पत्तिको कुरा हाम्रो तिम्रो घरमा आउने पर्दैन होला नआउने, तर मलाई छिर्न देऊ र एउटा दलितलाई छिर्न दिएनौ भने चाहिँ त्यहाँ चाहिँ विभेदको कुराहरू आउँछ है भन्ने कुरा गरेँ, तर ऊ कन्भिन्स भएन यो मेरो चाहिँ मेरो त्यही भएर यो चाहिँ भनेको कुरा चाहिँ समाजबाटै सिक्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन, जस्तो बाबुआमा भयो दाजुभाइहरू भयो अर्को साथी फ्रेन्ड सर्कलबाट ती कुराहरूबाटै चाहिँ अब सिक्यो भने चाहिँ हुनसक्छ, जस्तो अब मेरो हिसाबमै हाम्रो पनि अब मै मेरो अनुभवमा जस्तो म 3-4 पढ्दाखेरि 3-4 क्लास पढ्दाखेरिसम्म मेरोमा पनि कन्सेप्ट त्यही थियो के भन्दाखेरि दलितले छोको खानु हुँदैन यस्तो यस्तो भन्ने कुराहरू थियो, अनि मेरो एकजना साथी हुनुहुन्थ्यो दलित साथी उहाँको बुवाले चाहिँ मलाई एकदम माया गर्ने यहीसँग मात्रै हिँडेँ भन्ने, अनि अब उहाँको घर लानुभयो अनि घर गयो, घर गएपछि त अब खाजा दिइहाल्यो होइन अन्डा चिया दियो होइन अब तारे भन्डा खाइयो अरू खाजा पनि खाइयो भनौँ न, अनि अब घर जाँदाखेरि कसरी जाने होइन, अब यो कुरा चाहिँ अब मैले छोएर फलनाले छोको खाएको छु भन्ने कुरा चाहिँ अब मलाई थाहा छ तर नभन्दा के हुँदो रहेछ त होइन केही त्यस्तो केही समस्या पर्छ त नभन्दा त के हुन्छ कि हुँदैन भन्ने चाहिँ टेस्ट गरियो, अब एक दुई दिन त मलाई डर लाग्यो घरमा कोही बिरामी पर्छ कि मेरो कारणले अथवा केही त्यस्तो जस्तो भन्ने होइन, अनि तर अन्ततको त त्यो कुराहरू चाहिँ भएन भएन भनेपछि त यो हामीले मानेको मात्र हुँदो रहेछ, यो कुरा चाहिँ सत्य नहुन सक्दो रहेछ भन्ने कुरा त्यहाँबाट अब भन्न त भन्ने कुरा भएन अरूलाई, तर मैले चाहिँ त्यो फिल गरेँ र आफूले चाहिँ त्यो कुराहरूलाई चाहिँ इग्नोर गरेँ भनौँ न, होइन त्यो खाँदा के पनि हुँदैन रहेछ, छोएको खाँदा के हुने रहेछ र त्यस्तै त्यस्तै अब समाजबाटै त्यसरी नै मान्छेले चाहिँ जस्तो बच्चाहरूले जस्तो विशेष गरी अब 3, 4, 5, 6 यो बेलामा चाहिँ यो विविधताको बारेमा चाहिँ किताबी कुराले त मलाई जहाँसम्म लाग्छ उनीहरूले सिक्दै सिक्दैनन्, अहिले झन् बोर्डिङको त झन् कण्ठ पार्ने बाहेक अरू केही पनि गर्दैनन् होइन, अब कन्टेक्स्ट एउटा हुन्छ, काठमाडौँको परिवेशमा बसेर हुर्का हुन्छ उनीहरूले त्यो गाउँको परिवेश बुझ्नै सक्दैन, बरु होइन जस्तो अब आफ्नै घर परिवार साथीभाइबाट ती कुराहरू चाहिँ सिके अथवा भनौँ न कुनै केही मार्फतबाट सिक्यो भने चाहिँ अनि बल्ल अनि उनीहरूमा चाहिँ त्यो मान कन्सेप्ट बस्दै बस्दै आउँछ र अनि उसलाई चाहिँ पछि पनि ती कुराहरू चाहिँ क्लियर हुन्छ, नत्र भए चाहिँ जस्तो तपाईँले कतिपय पुरुषहरूलाई नै होइन अथवा महिलाहरूलाई नै त्यो जेन्डरको बारेमा चाहिँ हामीले राम्रोसँग नबुझाएपछि उनीहरू पढाए हुन्छ, जेन्डर पढाए हुन्छ, जेन्डर स्टडिज नै गरे हुन्छन् होइन, तर लास्टमा आएर त्यो भाँडा मोल्ने काम त केटीकै हो नि, भात पकाउने काम केटीकै हो टाइपको, महिलाहरू पनि होइन हाम्रो काम हो नि, केटा मान्छेले त्यस्तो गर्नु मिल्दैन भन्ने कन्सेप्ट चाहिँ राखिरह हुन्छ नि त, ती कुराहरू चाहिँ हुन्छन् नै त्यो पढाइभन्दा पनि अलिकति सामाजिक नलेजबाटै चाहिँ त्यसलाई चाहिँ ल्याउनु पर्छ होला जस्तो लाग्छ मलाई,
सामाजिक नलेज नै इम्पोर्टेन्ट हो किनभने हामीलाई हामी त्यसबाट प्रभावित भएको छौँ भने हामीलाई थाहा नहुन पनि सक्छ होइन, यति गहिरो प्रभावित हामी प्रभावित भएको छौँ भन्ने पनि थाहा नहुन सक्छ ओके। अनि मनोजी तपाईँले करियर प्लानिङमा चाहिँ तपाईँले गर्न पाउनु भयो पाएन पाउनु भएन भन्दै हुनुहुन्थ्यो, तर अब पनि युवा पुस्तालाई चाहिँ करियर आफू डिसाइड गर्दाखेरि के कुरामा भन्नुहुन्छ होला तपाईँले?
यो चाहिँ प्यारेन्ट्ससँग पनि जोडिन्छ होइन, जस्तो अब कतिपय बच्चाहरू चाहिँ छ सात जस्तो अब अलिकति एजुकेसन पनि अलिक हल्का पढेको हुँदैन, त्यो साइकोलोजीको कुराहरू पनि आउँछ होइन, जस्तो छ सात वर्षको भएपछि बच्चाहरूमा चाहिँ किसिम फरक किसिमको कुराहरू चाहिँ देखिन सक्छ होइन, अब आफ्नो बच्चा कतातिर चाहिँ गइरहेछ त ढल्किरहेछ त्यो कुरामा चाहिँ बाबा आमाले अलिकति विशेष ध्यान दिने, र अनि अब युथहरूले सोच्ने भनेको चाहिँ आफ्टर 1920 मात्रै, त्योभन्दा अगाडि चाहिँ त्यति साह्रो सोचे हुँदैन, कोही कोही चाहिँ हुन्छन् होइन, जस्तो अब फर्स्ट फर्स्ट हुँदै आउनेलाई चाहिँ उसलाई के हुन्छ भन्दाखेरि अब म चाहिँ डक्टर बन्छु अथवा इन्जिनियर बन्छु बन्नुपर्छ भनेर चाहिँ त्यो माथिबाट थोपरेको हुँदाखेरि त्यही अनुसारले आउँछ, तर 19 वर्ष 20 वर्ष नभइकन चाहिँ प्रायःले सोच्दैन म के गर्छु अगाडि गएर कसरी पढ्छु भन्ने कुरा, अब एसएलसी पास गर्छन् अहिले त यसरी भयो अनि त्यसपछि अनि के गर्ने त भन्दाखेरि धेरै जसोले अब चलेको विमहरू जस्तो अहिले चलिरहेको भनेको चाहिँ कम्प्युटर इन्जिनियरिङहरू होइन, एक टाका होटल म्यानेजमेन्ट चलाएको थियो त्यही विममा मात्रै बस्छन्, तर म के हो भन्ने कुरा चाहिँ उनीहरूले चिनेको पनि हुँदैन र म कतातिर जाँदा ठिक हुन्छ भन्ने कुरा पनि उनीहरूलाई थाहा चाहिँ हुँदैन, तर अब बजारमा जे चलेको हुन्छ त्यतिखेर बस्छन्, अब अहिले सबै त्यो यो कम्प्युटर इन्जिनियरिङमा जसरी गएको छन्, अनि त्यस्तोमा चाहिँ हामीले के विचार गर्नुपर्छ भन्दाखेरि आफ्नो इन्ट्रेस्ट कता छ होइन, आफूले चाहिँ एउटा चाहिँ अब सम्पन्न परिवारको त भइहाल्यो तर मिडल क्लासले चाहिँ आफ्नो क्षमता आफ्नो परिवारको क्षमताले कतिको भ्याउँछ, जस्तो अब करियर प्लान भनेको चाहिँ सानो कुरा होइन, जस्तो म डक्टर बन्छु भन्यो भने मैले चाहिँ कहाँदेखि सोच्नु पर्यो त जस एमबिबिएस सकिन्जेलसम्मको पैसा पनि सोच्नुपर्ने हुन्छ, त्यस्तै इन्जिनियरिङमा पनि त्यस्तै होला, अनि प्लस अब काम पाएन भने के गर्ने त्यो कुराहरू पनि सोच्नुपर्ने हुन्छ, अनि त्यो कुराहरू भएन भने बिचैमा अब त्यो त्यसले बाधा भयो भने मान्छेलाई फ्रस्ट्रेसन बढी हुन्छ, फ्रस्ट्रेसन हुनुभन्दा त्योभन्दा पहिले आफ्नो चाहिँ कतातिर लगाव छ त्यो हेर्नु पर्यो, अनि त्यसको लागि चाहिँ अब सामर्थ्यहरू पनि हेर्नु पर्यो अनि त्यसरी अगाडि बढ्दा हुन्छ, अब यस्तै जस्तो डक्टर इन्जिनियर नै सफल हुन्छन् भन्ने पनि छैन, जस्तो हामीले जे काममा हात हाल्छौँ त्यसलाई चाहिँ हामीले आफ्नो तर्फबाट 100% दियौँ भने त्यसमै हामी सफल हुँदै चाहिँ जान्छौँ मेरो विचारमा, अब एउटा टिचर पनि टिचरलाई पनि त कति धेरै मान्छ, शिक्षकलाई हुन त अब नेपालमा सबभन्दा हेभी पेसा शिक्षक पनि त उसलाई उसले चाहिँ एकदम राम्रोसँग गर्दै लाने अनि त्यसपछि बच्चाहरूलाई राम्रो गर्ने भने उसलाई त एक वर्षमा उसले कम्पनीमा पनि 40-50 जना पास आउट गरिरहेको हुन्छ, अनि उसले अरू के हेर्नु उसको सम्पत्ति त्यही वर्षमा अब 40-50 पास आउट भएकोले नै उसलाई चाहिँ सम्झिरहेको हुन्छ, आखिरी बाँच्नु न हो, कसैले आफूलाई राम्रो भन्छ भने राम्रोसँग सम्मान गरेर राख्छ भने मनमा राख्छ भने त्यो नै ठुलो कुरा हो नि, पपुलरै हुनुपर्छ भन्ने पनि त छैन, मलाई चाहिँ त्यस्तो लाग्छ। त्यही भएर आफूले जे काम गरिन्छ त्यसलाई चाहिँ अलिकति 100% दिने, अलिक मेहनत गर्ने भन्यो भने सबै काम उस्तै हुन्। अब डक्टरै पढेर पनि कतिजनाले होइन अब यता लाइसेन्स निकाल्न सकिरहेको छैन, होइन अब इन्जिनियरै पढेर कति बेरोजगार छन्, तर अब जस्तो आर्ट्स पढ्नेहरूले कहीँ न कहीँ इन्गेज भएर मेहनत गरेर काम गरिरहेको हुन्छ, त्यो कुराहरूलाई चाहिँ फोकस गर्नुपर्छ होला युथहरूले पनि, मलाई त्यस्तो लाग्छ।
ओके, जे काम गरे पनि आफ्नो चाहिँ 100% दिनुपर्छ भन्नुभयो, अनि मलाई एकदमै राम्रो लागेको चाहिँ विममा नलाग्नु होइन, बरु अलिकति टाइम लिएर 19-20 वर्षसम्म हतार नगरे हुन्छ, बरु आफू अलिकति टाइम लिएर अनि अघि मनोजीले भन्ने हुनुहुन्थ्यो कि हामी जस्तोलाई चाहिँ ल मान्छेले चाहिँ ल पढ्नु हुँदैन जस्तो लाग्छ तपाईँलाई, कस्तो खालको एटिट्युड भएको मान्छेले चाहिँ ल सायद उनीहरूको लागि होइन भन्नुहुन्छ?
ल पढ्ने जो चाहिँ अलिक मेहनत गर्दैन उसले चाहिँ ल नपढे हुन्छ, जो पढ्नु अल्छी गर्छ उसले नपढे हुन्छ, किन भन्दाखेरि कानुन भन्ने कुरा चाहिँ दिनानुदिन नयाँ आइरहेको हुन्छ, त्यसमा चाहिँ अपडेट भइराख्नु पर्ने हुन्छ। अब यो अपडेट मात्रै भएर हुँदैन, प्राय प्राय थाहा हुनुपर्छ क्या, जस्तो कानुन आयो मात्रै भनेर भएन, त्यहाँ चाहिँ के फरक आयो त्यो मात्रै होइन, अब अदालतले गरेको फैसलाहरू पनि आफूले जानकारी राखिराख्नु पर्ने हुन्छ। अनि वकिल भनेको चाहिँ सोसियल इन्जिनियरिङ भन्छ क्या यो जति पनि, अनि उसलाई वकिललाई चाहिँ विद्वान पनि भन्छ, किन भन्दाखेरि उसले चाहिँ सबै कुरा चाहिँ जानेको हुनुपर्छ। जस्तो म वकिल भएँ भनेर भनिसक्यो भने मलाई धेरैले अब यसले चाहिँ सबै कुरा जानेको छ भन्ने कन्सेप्ट राख्छ र जे कुरा पनि सोधिरहेको हुन्छ, अनि त्यो कुराहरू चाहिँ त्यही त्यही त्यस्तो मेहनत गर्न सक्दैन, आफूलाई अपडेट गरिराख्न सक्दैन भने चाहिँ यता उतातिर नआए हुन्छ होइन। त अब यता एलएलबी गरेर सरकारी सेवामा गयो भने त त्यहाँ त्यति साह्रो गर्नु पर्दैन, आफ्नो जे काम छ त्यही हो, तर पेसामै आउँछु भन्नेले चाहिँ अध्ययन चाहिँ गर्नै पर्छ, किन भन्दाखेरि अब एउटा सम्बन्ध विच्छेदकै मुद्दा मात्रै हेर्ने हो भने त्यो धेरै थरीको हुन्छ, भन्न मात्रै सम्बन्ध विच्छेदको त्यहाँ सानो सानो कुराहरू पनि अड्किरहेको हुन्छ, अनि आफूले अध्ययन गर्न सकेन र कानुन राम्रोसँग अध्ययन गर्न सकेन, अनि अर्को फैसलाहरू पनि राम्रोसँग अध्ययन गर्न सकेन भने जो जो मसँग आउने क्लाइन्ट छ उसलाई चाहिँ मैले भनौँ न अब एउटा डाइरेक्सनमा लानुपर्ने अर्को अर्को डाइरेक्सन पनि लान सक्छु, गइरहेको हुनसक्छ र उसलाई चाहिँ मलाई त केही भएन, मेरो पैसा आयो केही भएन, तर मेरो क्लाइन्टलाई चाहिँ अलिकति बढी क्षति नसक्ने सम्भावना पनि हुन्छ। त्यही भएर अलिकति पेसामै आउने हो भने चाहिँ अलिक अध्ययन गर्ने खालको आफूलाई अपडेट राख्ने खालको चाहिँ हुनुपर्छ, अलिक मेहनत गर्ने खालकै मान्छे मात्रै आउनु भए हुन्छ। जस्तो अब 10-5 जागिर खान्छु यसो गर्छु भन्नेले चाहिँ वर्षक यतातिर करियर प्लान नगरे हुन्छ, किनभने यो 10-5 पुरै आउँदैन, जस्तो वकालत भनेको कहिले हुन्छ भने कहिले कहीँ अब राति 10 बजे पनि तपाईँलाई फोन आउन सक्छ, तपाईँको क्लाइन्ट छ भने मलाई मेरो श्रीमानले कुट्यो अब म के गरौँ, अथवा बिहानै तपाईँ उठ्नुभन्दा अगाडि नै ल यहाँ चाहिँ यस्तो चोरी भयो तपाईँ आइदिनु पर्यो कसो गर्ने के गर्ने अथवा अरू नै कारण त्यो चाहिँ भन्न सकिन्न क्या, कतिखेर कुन फोन आउँछ अथवा हतारत 12 बजे पनि आउन सक्छ, रुँदै फोन गर्न सक्ला मलाई कुट्यो मेरो श्रीमानले भनेर अथवा मलाई घरबाट निकालिदियो भन्न सक्ला, त्यही भएर ती कुराहरू पनि सबै गर्ने। अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि जस्तो तपाईँ मेरो क्लाइन्ट हुनुभयो सुरु सुरुमा चाहिँ थाहा हुँदैन, तर अब पेसामा लागिसकेपछि तपाईँले भन्नु खोजेको कुरा सबै कुरा मलाई थाहा भइसक्छ होइन, तपाईँले भन्नुभएको तर तपाईँको कुरा चाहिँ ध्यानपूर्वक मैले सुन्नै पर्छ प्रत्येक शब्द हजुर हो, अनि त्यसपछि किन मलाई सबै थाहा भइसक्छ तर पनि मैले त्यसपछि त्यो खालको धैर्यता चाहिँ राख्नुपर्ने हुन्छ। अर्को कुरा पेसामा लाग्ने चाहिँ अर्को के पनि हुनुपर्छ भन्दाखेरि अलिकति सहन सक्ने पनि, सबै क्लाइन्ट एउटै खालको हुँदैन, दुई तिन ठाउँ घुमेर आउँछ अनि त्यसपछि मलाई उल्टो जे पनि भन्न सक्छ, तैँले यस्तो गर्ने उस्तो गर्ने, तर आफूले चाहिँ धैर्यपूर्वक होइन यस्तो यस्तो उसलाई कन्भिन्स गर्न सकिन्छ भने झगडा गर्ने खालको त्यस्तो टाइपको चाहिँ नआए हुन्छ, किनभने क्लाइन्ट चाहिँ सबै राम्रो आउँछ भन्ने छैन, अनि उल्टो फेरि वकिल र क्लाइन्ट बिचको झगडाको मुद्दा फेरि अदालततिर जान सक्छ। यी कुराहरू चाहिँ याद गर्नुपर्छ, अरू योदेखि बाहेक त राम्रै छ पैसा त्यही हो,
मेहनत गर्नु पर्यो, अध्ययन गर्नु पर्यो, धैर्यता हुनु पर्यो होइन, झन् पुलिस डक्टरको जस्तै कुनै बेला पनि फोन आउँछ, रेडी हुनु पर्यो सेवा. हजुरको भनौँ न यो पेसाको लागि, कानुनी पेसाको लागि तपाईँको लागि सुटेबल हुने दुई तिनवटा खुबी के छ तपाईँमा, जसले चाहिँ तपाईँलाई एउटा राम्रो लयर बनाउन सक्छ?
खुबी एउटा त, एउटा चाहिँ मेरो अब सोसियल नेटवर्कै हो जस्तो भनौँ, अब सबै किसिमको धेरै साथीहरू छन् होइन, जस्तो अब कुनै पनि कुरामा चाहिँ त्यस्तो खालको केही जस्तो भनौँ न, अब हामी भइसकेपछि लयर भइसकेपछि सबै कुरा जानेको हुनुपर्छ भन्ने नै क्लाइन्टले बुझिरहन्छ. सबै ठाउँमा चाहिँ साथीहरू भएको हुनाले त्यसमा चाहिँ सजेसन दिनुलाई चाहिँ मलाई सजिलो हुन्छ. जस्तो अब फोरेन्सिकै कुरा आयो भने पनि म त सबै जान्दिनँ, त्यसपछि ठिक छ तपाईँलाई म बेलुकासम्म यसको उत्तर दिन्छु ल भनेर मैले होल्ड गर्ने, त्यसपछि मेरो साथीहरू हुनुहुन्छ उहाँसँग सोध्छु. यस्तै यस्तै सबै कुरा सबैतिर नेटवर्क छ एउटा चाहिँ. अर्को कुरा अलिकति धैर्यता पनि राख्छु जस्तो लाग्छ मलाई होइन, अब मान्छेको सुन्ने कुराहरू सुन्ने, उसको विचारलाई सम्मान गर्ने, अनि त्यो कुरा भयो. अर्को चाहिँ अलिकति मेहनत, आफूलाई अपडेट गर्छु जस्तो लाग्छ मलाई, किन अब नयाँ कानुन के आयो अथवा के फैसला भयो त्यो कुराहरू चाहिँ गरिरहन्छु. यस्तै यस्तै कुरा नै हुन्, अब अहिलेसम्म त्यही छ, अब त्यही हो भने
अहिलेसम्म त्यो छ, अब थपिँदै पनि जान्छ मनोजी अवश्य पनि. मनोजी तपाईँको भ्याल्युज अथवा मूल्य मान्यताको अनुसार तपाईँले चाहिँ म यस्तो क्लाइन्टलाई चाहिँ कहिले पनि रिप्रेजेन्ट गर्दिनँ, यस्तो क्लाइन्टको चाहिँ म कहिले पनि वकिल हुँदिनँ भन्ने त्यस्तो केही छ?
त्यस्तो हार्ड एन्ड फास्ट चाहिँ छैन होइन, जस्तो अब हुन चाहिँ अब अलिकति सिभर केसहरू जस्तो भनौँ न, अब रेप केसहरू होइन, अनि यो कर्तव्यज्ञान भन्छ जुन होइन, अनि त्यो होमिसाइडको केसहरूमा चाहिँ अलिकति रिजर्भ बसौँ कि जस्तो लाग्छ. तर अब कस्तो हुन्छ भन्दाखेरि म नभए पनि अर्को कुनै न कुनै वकिलले राख्नु परिहाल्छ होइन, अनि त्यसपछि अर्को कुरा हामीले भनेको चाहिँ यो व्यवसाय हो, कान व्यवसायी भनेको उसले रेप गरेकै छ भने पनि त्यसलाई हामीले होइन उसले गरेको छैन हेनतेन भन्ने कुरा भन्दा पनि उसलाई चाहिँ कसरी मिनिमल सजाय, अनि भिक्टिमलाई पनि जस्टिस र उसलाई पनि जस्टिस हुने खालको कसरी गर्न सकिन्छ त भन्ने कुराहरूको हिसाबले पनि त्यो चाहिँ त्यो हिसाबले ठ्याक्कै त्यस्तो चाहिँ छैन. मैले अहिलेसम्म हुन त त्यस्तो रेपको मुद्दा लिएको छैन होइन, यता कर्तव्यज्ञानको चाहिँ हेरेको छु, तर मलाई जहाँसम्म लाग्छ त्यस्तो केसहरू चाहिँ भर्सक हेर्न नपरे हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्छ. तर आइसकेपछि अब यो काम व्यवसायको के हो भन्दाखेरि, जस्तो एउटा कुरा के हो भन्दाखेरि, जस्तो पसलमा हामीले जस्तो रक्सीले चाहिँ मान्छेलाई खराब गर्छ भन्ने थाहा छ, चुरोटले पनि मान्छेलाई खराब गर्छ भन्ने थाहा छ, तर पनि उसले बेचिरह हुन्छ, उसको चाहिँ त्यो व्यवसाय हो होइन. अनि जस्तो ड्रग पनि कतिपय त अब नेपालमा पाउने त सबै डक्टरले लेखेको सबै कुराले चाहिँ राम्रो गर्छ भन्ने छैन, कतिपय उनीहरूको व्यवसाय चलाउनलाई नै गरिरहेको छ. त्यस्तै लाइक हाम्रो पनि त्यही हो, यो चाहिँ पेसा व्यवसाय नै हो होइन, अब उसले हामीले आफूलाई मलाई विश्वास गर्छ, जस्तो अरू पनि वकिल छन् तर उनभन्दा पनि मलाई बढी विश्वास गर्छ भने उसको रिप्रेजेन्ट किन नगरिदिने, उसको कुरा किन नराखिदिने, उसको उसले भन्न हामीले केसलाई पो गङ्ग्याउनु भएन, तर अब जस्टिस कसरी डेलिभर गर्ने त्यसमा चाहिँ सहयोग किन नगर्ने भन्ने चाहिँ मलाई त्यस्तो लाग्छ.
ओके, सहयोग किन नगर्ने, मलाई चाहिँ कता कता हाम्रो यो ट्याक्सी व्यवसायीहरूले पनि अब ग्राहकले जहाँ त्यहाँ जानु पऱ्यो उनीहरूको कर्तव्य त्यो हो भने, जस्तै कानुनी सेवा दिने चाहिँ हजुरहरूको कर्तव्य हो.
यसमा एउटा एकजना डक्टर मेरो साथी हुनुहुन्छ, उहाँसँग त्यो यो कुरामा डिबेट पराएको थियो कि, तपाईँ किन त्यस्तो मुद्दा हेर्नुहुन्छ भन्ने कुरा उसले गरेको. मैले के भने भन्दाखेरि उसलाई, ठिक छ तपाईँ पनि डक्टर हुनुहुन्छ, अनि एउटा चाहिँ भनौँ न झगडा पर्यो र त्यो मान्छेले चाहिँ मान्छे माऱ्यो तर ऊ चाहिँ घाइते भएर आएको छ हस्पिटलमा, तिमीले यो मान्छे मार्यो भनेर मार्न सक्छ त्यतिकै त्यसलाई चाहिँ ल यो पनि मर्नुपर्छ भनेर छोड्न सक्छ सक्दैन भने, तिम्रो खास प्रायोरिटी ऊ कैदी होस् कि जसरी अपराधी होस् तर तिमीले उसलाई कसरी बचाउने, उसको घाउहरू कसरी निको पार्ने, त्योतिर लाग्छ पनि त्यस्तै हो हाम्रो पेसा पनि भनेको थिएँ क्या. लाइक अब हाम्रो पनि त्यस्तै हो. त्यसलाई चाहिँ अब हुन त अब कतिले वकिलले चाहिँ नोसिङ गरेर अथवा झ्यालझ्याल गरेर उनीहरूले चाहिँ मुद्दाहरूलाई गर्छ भन्ने हुन्छ, तर त्योभन्दा पनि हाम्रो चाहिँ इथिक्स हुन्छ. इथिक्सभन्दा पर चाहिँ गएर हामी गर्दैनौँ. र त्यही हो अब न्याय सम्पादनमा चाहिँ कसरी सहयोग गर्ने भन्ने कुरा चाहिँ मुख्य कुरा हुन्छ.
अनि मनोजी, यो व्यवसायमा भएको भनौँ न अथवा समाजमा भएको तपाईँको व्यवसायप्रतिको एउटा ठुलो भ्रम के छ जुन चाहिँ तपाईँले अब भन्नु त्यो भ्रम चाहिँ हटाउनु छ?
प्रायले बुझ्ने कुरा के हो भन्दाखेरि यो वकिलहरू चाहिँ जस्तो मुद्दा पनि हेर्छन् होइन, पैसा भएपछि उनीहरूलाई पुग्छ भन्ने कुराहरू चाहिँ उनीहरूले गर्छन्, तर वास्तवमा त्यो होइन. होइन, जस्तो यो पनि एउटा अघि भने जस्तै डक्टरले जसरी उसलाई बचाउनुपर्छ त्यो उसको पेसा हो, जसरी रक्सी पसलले रक्सी बेच्नै पर्छ, चुरोट व्यापारीले चुरोट बेच्नै पर्छ, फ्याक्ट्रीले बनाउनै पर्छ भन्ने जुन उनीहरूको त्यो त्यस्तै त्यस्तै हाम्रो पनि हो. त्यो कुरा चाहिँ समाजले बुझ्दैन. जस्तो अब इभन मैले नै अब कुनै भ्रष्टाचारीको मुद्दा हेऱ्यो भने भ्रष्टाचारीको मुद्दा हेर्ने तपाईँ भ्रष्टाचारीसँग मिलिस् भन्ने कुरा हुन्छ. अब हाम्रो प्राइभेट लयरको चाहिँ के हुन्छ भन्दाखेरि नै प्रायः चाहिँ सरकारी तर्फबाट सरकारले लड्छ, अनि त्यो प्राइभेट जो हुन्छ नि जो कैदी हुन्छ जो अपराधी हुन्छ त्यसको तर्फबाट लड्ने चाहिँ जिम्मा कसलाई दिएको छ भन्दा प्राइभेट लयरले नै दिएको छ. भनेपछि कि होइन यो प्राइभेट लयर राख्नै नपाउने भने भए ठिकै छ, त्यो गर्न पाउँदैन थियो. अब तिमीले गराइ भनेर हामीलाई तोकिदिइसकेपछि हामीले त्यो गर्नै पर्छ र त्यो हाम्रो आफ्नो कर्तव्यभित्र पनि पर्छ, तर त्यो चाहिँ समाजले बुझ्दैन. होइन, यो चाहिँ भ्रष्टाचारीको मुद्दा हेर्छ अथवा रेपिस्टको मुद्दा हेर्छ अथवा जो मान्छे मार्नेको तर्फबाट मुद्दा हेर्छ, गुन्डाको तर्फबाट मुद्दा हेर्छ, पैसा यसले हेऱ्यो भन्ने हुन्छ. तर वास्तवमा त्यो चाहिँ होइन, त्यो चाहिँ हाम्रो चाहिँ एउटा पेसा मात्रै हो. हामीले उसको तर्फबाट कसरी न्याय जस्तै डेलिभरमा चाहिँ कसरी सहयोग गर्ने भन्ने कुराहरूको लागि चाहिँ गरिरहेको हुन्छ, भूमिका निर्वाह गरिरहेको हुन्छ. त्यही हो, त्यो चाहिँ समाजले अलिक बुझ्दैन, त्यो चाहिँ अलिकति बुझ्नु जरुरी छ.
त्यो अवश्य पनि बुझ्नु जरुरी छ. अनि यो व्यवसायमा चाहिँ लिडरसिप अथवा नेतृत्वको के भूमिका हुन्छ र तपाईँको विचारमा चाहिँ एउटा असल लिडरसिप भनेको चाहिँ के हो?
अब हाम्रो लिडरसिपको भूमिका भनेपछि कस्तो हुन्छ भन्दाखेरि अब हाम्रो चाहिँ दुई तिनतिर जाने भयो. एउटा चाहिँ हामी वकिल जो वकालत गर्छौँ, वकिलहरूकै अब लिडरकै कुराहरू हुने भए. अर्को चाहिँ हामी न्याय सम्पादनमा गर्ने भूमिका, त्यसमा चाहिँ अब न्यायाधीश पनि पर्न सक्छ, यता सरकारी वकिलको तर्फबाट पनि पर्न सक्छ, अथवा त्यही भनौँ न सबै त्यही फेरि फेरिमा हुनु भयो. अब लिडर भनेपछि कस्तो हुन्छ भन्दाखेरि उसले देखाएको बाटोमै अरू हामी पछ्याउनेहरूले चाहिँ हिँड्नुपर्ने हुन्छ. होइन, त्यो कुराहरू चाहिँ लिडरले याद गर्नु पर्यो. र अर्को कुरा चाहिँ लिडरले चाहिँ कस्तो भने हामी उनीहरूको बाटो पछ्याउने हुँदाखेरि उनीहरूले चाहिँ भरसक राइट वेमा चाहिँ हिँड्नु पर्यो र त्यो जसले चाहिँ हामीलाई पछ्याउन सजिलो छ. अब कतिपय हाम्रा वकिलहरू हुन्छन् जसको पछि लाग्दाखेरि चाहिँ हामी नयाँ कानुन व्यवसायहरू छन् हामीलाई नै गाह्रो हुने खालकोहरू पनि छन्. जस्तो त्यस्तोहरू छन् भनौँ न, त्यो अब भित्रको कुराहरू नगरौँ, त्यस्तोहरू पनि छन्. त्यो कुराहरूलाई चाहिँ मिनिमाइज गर्नु पर्यो. अब ती कुराहरू यदि गर्नै जरुरी छ भने अनसिन तरिकाले, जस्तो हामीलाई फलोअरहरूलाई चाहिँ त्यो कुराहरू थाहा नहुने तरिकाले गर्नुभयो भने चाहिँ अनि हामीले पनि है ठिक छ त्यो बाटो पछ्याउन सक्छौँ. होइन, त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई. अनि अर्को कुरा चाहिँ हरदम यो न्याय सम्पादनमै हामी लागिराख्नु हुँदाखेरि न्याय सम्पादनमा चाहिँ आफूले गरेको जो लिडरले गरेको कामले चाहिँ कतिको नकारात्मक असर पर्छ त्यसलाई चाहिँ हेर्नु पर्यो र त्यसमा चाहिँ उसले विचार गर्नु पर्यो र आफैले गर्नुपर्छ भन्ने जरुरी हुँदैन. किन भन्दाखेरि म कानुन व्यवसाय भइसकेपछि मैले दुई चारजनासँगै साथी भएर एउटै मुद्दालाई हामीले हेर्न सक्छौँ. त्यसमा चाहिँ मैले बहस गर्नुपर्छ भन्ने छैन. अर्को मेरो साथीलाई चाहिँ ल तिमीले यो मुद्दा चाहिँ म लिडर भएको हुनाले मैले गर्न मिलेन, तिमीले चाहिँ गरिदेऊ, यसमा चाहिँ यस्तो भनिदेऊ, यही भए चाहिँ भइहाल्छ भन्ने कुरा उहाँले गर्नुभयो भने चाहिँ कमसेकम लिडरले गरेन, अर्कोले गर्यो भने त हामी त्यो त्यसलाई फलो गर्दैनौँ. तर लिडरले गर्यो भने चाहिँ हामीलाई कस्तो लाग्छ भने ओहो उहाँ त्यस्तो भएर पनि यस्तो गर्नुभयो भने चाहिँ आखिर पेसा भनेको त यस्तै त रहेछ नि भन्ने जस्तो हामीलाई चाहिँ फिल हुनसक्छ। र हामी चाहिँ फेरि तलैबाट, उहाँ त माथि पुगेर मात्रै ट्र्याक चेन्ज गर्नुभयो, हामी त तलैबाट फेरि त्यो अर्को ट्र्याकतिर पस्न सक्छौँ कि भन्ने चाहिँ लाग्छ।
हामी चाहिँ कसैबाट ट्र्याक चेन्ज गर्न सक्छौँ भनेपछि लिडरले चाहिँ उदाहरणले सिकाएन भने चाहिँ त्यसको असर चाहिँ अझ ठुलो
हुन्छ। हुन्छ, त्यो चाहिँ अवश्य हुन्छ। किन भन्दाखेरि ए त्यस्तो रहेछ, यो बाटो त यस्तो रहेछ भनेपछि एकचोटि त्यो बाटो खोलेपछि अनि सबै त्यही बाटोबाट हिँड्न थाल्छन्। त्यसले गर्दाखेरि चाहिँ गाह्रो हुन्छ कतिपय कुराहरूमा, त्यस्तै त्यस्तै छन्।
ओके, मलाई चाहिँ एकदम तपाईँले हेर्ने नजरिया चाहिँ लिडरको बानी बेहोरा कतिको इम्पोर्टेन्ट हुन्छ भनेर मजाले बताउनुभयो। मनोजीले सङ्घर्षको पनि धेरै कुरा गर्नुभएको थियो होइन, काठमाडौँ उता धनकुटा भन्नुभएको थियो, त्यहाँ पनि सङ्घर्ष गर्नुभयो, यहाँ पनि सङ्घर्ष गर्नुभयो। सङ्घर्ष सँगसँगै अब हामी सबैजना जिन्दगीभर नै कुनै न कुनै कुरामा असफल भइ पनि रहेको हुन्छौँ। सँग चाहिँ कसरी डिल गर्नुहुन्छ जब तपाईँले जीवनमा भनौँ न सोचेको जस्तो हुँदैन, तपाईँले चाहेको जस्तो हुँदैन, प्लान गरेको जस्तो उसँग चाहिँ?
अब यो त दैनिक जीवनमै कहिलेकाहीँ त आइपर्ने कुराहरू पनि हुन्छ, साना साना कुराहरू, अब ठुला ठुला कुराहरू त झन् त्यो त अब कहिले नबिर्सिने गरी रहन्छ। अब यसमा चाहिँ जस्तो असफलतालाई सम्झेर बस्ने भन्दा पनि किन जस्तो नेपालमा चाहिँ एउटा के फाइदा छ भन्दाखेरि ट्र्याकहरू धेरै छन् क्या, जता पनि छिर्न सकिन्छ होइन। जस्तो अब कोही कोहीले अब करियर प्लानै तलैदेखि गरेर आएको छ भने चाहिँ उसलाई चाहिँ त्यो अन्धाधुन्ध हुनसक्छ, तर हामी जनरल यो मिडल क्लासको फ्यामिलीहरूमा चाहिँ सबै कुरा जानेर आइरह हुन्छ। जस्तो पोलिटिक्सको बारेमा सबैलाई थाहा भइरह हुन्छ, सामाजिकको कुराहरूमा सबै थाहा भइरह हुन्छ, एनजिओमा कहीँ न कहीँ इन्भल्भ भएकै हुन्छ, कुनै कुनै युथहरूको मुभमेन्टमा इन्भल्भ भएकै हुन्छ, उसलाई चाहिँ धेरै कुराहरू थाहा भइरह हुन्छ। जस्तो उदाहरणकै लागि अब जस्तो म त मैले लोकसेवा अहिलेसम्म फर्म भरेको छैन होइन, जस्तो अब लोकसेवा म फेल भएँ उदाहरणको लागि, अरू 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 कुरा पनि छ नि, अब त्यो नगरौँ। जस्तो उदाहरण चाहिँ धेरै जस्तो लोकसेवा म फेल भएँ के गर्ने त, के मेरो करियर सक्यो अथवा मेरो जीवन सक्यो भनेर त्यसरी बस्ने भन्दाखेरि पनि अरू छ नि त, जस्तो अब त्योदेखि बाहेक अरू काम पनि त गर्न सकिन्छ, आफूले जे जानेको छ त्यताबाट सुरु गर्ने त्यसरी गर्यो भने चाहिँ हुन्छ। त्यही सम्झेर बस्न चाहिँ भएन, तर अब अर्को कुरा त्यसलाई बिर्सन पनि भएन, म कहाँनिर कसरी म चाहिँ असफल भएँ त्यो कुराहरूलाई पनि केलाउनु पर्यो सबभन्दा पहिला त होइन, मैले के कुराहरूमा चाहिँ ध्यान पुऱ्याइनँ जसले गर्दा असफल भएँ भन्ने कुराहरू चाहिँ याद गर्नु पर्यो। त्यो याद गरेर अनि अर्को त्यही ट्र्याकमा अर्को वर्ष जान सकिन्छ अथवा फेरि त्यसमै भिड्न सकिन्छ भने त्यही हिसाबले जानु पर्यो, होइन भने चाहिँ त्यो 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 जुन जहाँ जहाँ आफूलाई आफू चुकेको छ त्यो कुराहरूलाई सम्झेर अर्को काममा पनि उस्तै उस्तै हो, त्यहाँनिर चाहिँ त्यो प्लान गर्दाखेरि चाहिँ यहाँ चाहिँ म चुक्न सक्ने रहेछु, मेरो चाहिँ कमजोरी यो रहेछ, यहाँ चाहिँ म फेल हुन सक्ने रहेछु, यसलाई यसमा चाहिँ अलिक बढी मेहनत गर्छु भनेर त्यसरी गयो भने चाहिँ सकिन्छ। त्योदेखि बाहेक अब अरू पनि धेरै ट्र्याकहरू हुन्छ, त्यता छिर्न सक्यो र तर अब आफूले बिर्सन चाहिँ भएन, म चाहिँ यहाँ यसरी के अरे म यसरी असफल भएँ भनेर त्यो बिर्सन पनि भएन। अनि अर्को कुरा त्यही सम्झेर बस्ने पनि भएन, म चाहिँ यसो असफल भएँ म केही पनि गर्न सक्दिनँ भन्ने चाहिँ गर्नु भएन, किनभने ट्र्याकहरू धेरै छन् जता पनि छिर्न सकिन्छ, मलाई त्यस्तो लाग्छ।
सम्झेर बस्नु पनि भएन तर त्यसबाट लेसन सिक्नु पर्यो, के के गल्ती भयो, के के कमजोरी हो, सिकेर अगाडि
बढ्नु पर्यो। हजुर
मनोजी, अब हामी झनै झनै अन्त्यतिर आएछौँ, दुई तिनवटा क्वेसन छ। मनोजीको चिन्ता मूल्य मान्यता जुनमा चाहिँ तपाईँ कहिले पनि कम्प्रोमाइज गर्न हुन्न, अब भनौँ न यसमा यो मेरो मूल्य मान्यतामा चाहिँ म कहिले पनि कम्प्रोमाइज गर्दिनँ भन्नु पर्यो भने त्यो तिनवटा मूल्य मान्यता के हुन्छ होला?
अब मूल्य मान्यता त्यस्तो कम्प्रोमाइज नगर्ने भनेको त एउटा त कसो भन्ने, अब एउटा चाहिँ आफ्नो सेल्फ आइडेन्टिटीकै कुरा होला होइन, त्यसमा चाहिँ गर्ने कुरा भएन होइन, म जे छु त्यही त्यो चाहिँ गर्नै पर्यो होइन, त्यसमा चाहिँ म कम्प्रोमाइज गर्न सक्दिनँ। अर्को कुरा अब अरू त के होला र त्यस्तो मूल्य मान्ने त त्यही हो, अनि अर्को कुरा चाहिँ यस्तै हो, आफूले जस भनौँ न आफूले जानेको मेरो सेल्फ आइडेन्टिटी जुन छ त्यसमा चाहिँ कम्प्रोमाइज गर्न सकिन्न. त्यही हो, अरू त अब भइ परिहाल्दाखेरि
सेल्फ आइडेन्टिटी चाहिँ एकदमै ठुलो कुरा हो. अनि मनोजी, मैले चाहिँ भनौँ न तपाईँको जीवनमा कुनै भनौँ अतीतमा भएको घटना जुन चाहिँ हुने बेलामा चाहिँ एकदमै दुःखद जस्तो लागेको थियो, तर अहिले आएर हेर्दाखेरि त्यो दुःखको घटनाले नै तपाईँलाई चाहिँ राम्रो बाटोतिर लग्यो भन्ने कुनै उदाहरण छ?
म त्यस्तो दुःख सम्झेर बस्ने खालको मान्छे अलिक परिन. दुःख दुःख त अब पर्यो, भयो भनौँ न. अब कतिपय कुराहरूमा जस्तो अब काठमाडौँ आउँदाखेरि नै अब दाम हातमा नहुँदा होइन, अब अर्को कुरा काम नहुँदाखेरि त्यस्तो दुःखहरू त भए. अनि अर्को कुरा त्यही पढाइको कुरामा चाहिँ अलिकति भयो भनौँ न, अब आफूलाई भनेको जस्तो नभएपछि मैले पढाइ छोडेपछि अनि ट्र्याक चेन्ज भयो. त्यसले गर्दाखेरि पनि मलाई चाहिँ मेरो ट्र्याक यता रहेछ भन्ने कुराहरू पनि भयो. अब यता पहिलाकै ट्र्याकमा गएको भए म सायद टिचर हुन्थेँ होला, अथवा विदेश जान्थेँ, विदेश गएर बस्थेँ अब होला. तर अब अहिलेको अवस्थामा मलाई अब विदेश भनेको घुम्न जानु पाए चाहिँ हुन्छ, तर बस्नलाई चाहिँ मन लाग्दैन, बरु नेपालै बस्छु भन्ने चाहिँ मलाई लाग्छ. अर्को कुरा अब यो यतातिर फस्या छु भनेपछि त्यही कुराहरू. तर म त्यस्तो दुःख भयो, मलाई यस्तो दुःख पऱ्यो भनेर सम्झेर बस्ने अलिक मान्छे नभएको हुनाले त्यति भएन मलाई.
एकदमै राम्रो. तर तपाईँले ट्र्याक चेन्ज गर्नुभयो, ट्र्याक चेन्ज गर्दाखेरि चाहिँ अहिले आएर चाहिँ राम्रो तपाईँलाई चाहेकै जस्तो फिल्डमा जानु पायो भन्ने चाहिँ छ. अन्तिम प्रश्न मनुजी, तपाईँ चाहिँ भनौँ न ल अब 120 वर्ष बाँच्नुभयो अरे, 120 वर्षपछि चाहिँ तपाईँको फ्युनरलमा जब तपाईँको अन्तिम भनौँ न तपाईँ बितिसकेपछि तपाईँको कोही एकदम माया गर्ने व्यक्तिले तपाईँको बारेमा केही भन्दैछ होइन, मनुजी चाहिँ यस्तो हुनुहुन्थ्यो उस्तो हुनुहुन्थ्यो, उहाँले यस्तो गर्नुभएको थियो, त्यही भएर मनुजीप्रति चाहिँ मेरो गर्व छ, मलाई एकदमै माया छ, यताउता भन्दाखेरि तपाईँलाई कसरी सम्झियोस् जस्तो लाग्छ तपाईँ बितिसकेपछि मान्छेहरूले अथवा समाजले अथवा तपाईँलाई माया गर्ने व्यक्तिहरूले?
त्यस्तो अब एक त अब म जे छु त्यही नै सम्झे नै मलाई त सबभन्दा ठुलो कुरा हो होइन. यस अब के हो भन्दाखेरि मेरो चाहिँ सानैदेखि मेरो यस दिमागमा बसेको चाहिँ अलिकति सोसल वर्करै हो होइन, यो चाहिँ सामाजिक सेवामा चाहिँ अलिकति एउटा नाम कमोस् होइन, समाजले पनि चिनोस् भन्ने कुरा नै हो मलाई चाहिँ. अनि त्यही कुराहरू जस्तो फलनाले चाहिँ समाजको लागि यति गरेको थियो, यहाँसम्म गरेको थियो, यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ सम्झना लायक हुनुपर्छ भन्ने चाहिँ भावना होस् भन्ने नै लाग्छ. कति गर्न सकिन्छ त्यो त अब हेर्दै जाउँ होइन, तर अब जस्तो हाम्रो सानो सहयोगले चाहिँ कसैलाई ठुलो, अहिले त अब खासै त्यति साह्रो भनौँ न सम्पन्न छैन, सबै स्रोतहरू आर्थिकदेखि लिएर अरू सामाजिक अथवा राजनीतिक स्रोतहरूबाट सम्पन्न छैन, तर बिस्तारै यो स्टेप बढ्दै गएपछि त केही न केही हुन्छु, त्यति बेला चाहिँ सायद गरिन्छ होला, अनि त्यही कुराहरू चाहिँ सम्झोस् भन्ने चाहिँ मलाई लाग्छ.
ओके, सामाजिक सेवाको कुरा गर्नुभयो मनोजी, म एकदमै टेम्पटेड भएर म अन्तिम क्वेसन थपिहालेँ यसमा. कोही पनि अब हामी नेपालीहरू चाहिँ भनौँ न म एकजना व्यक्तिले के गर्न सक्छु र समाज परिवर्तन गर्नलाई समाजमा के योगदान गर्न सक्छु र म एक्लैले गरेर केही पनि हुँदैन भन्ने मान्छेहरूलाई चाहिँ तपाईँको अन्तिम सन्देश के हुन्छ?
यो कस्तो हुन्छ भन्दाखेरि तपाईँ यदि तपाईँसँग यदि क्षमता छ भने तपाईँले एउटा पानीको रङलाई नै चेन्ज गर्न सक्नुहुन्छ. जस्तो एउटा निलो कलर एक थोपाले नै पानीको होल ग्लासको कलर चेन्ज गर्न सकिन्छ होइन. त्यो समाज सेवा भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि नेपालमा चाहिँ होडबाजी छ, मैले यस्तो गरेँ उस्तो गरेँ देखाउने, तर मलाई चाहिँ जहाँसम्म लाग्छ त्यो चाहिँ देखाउनु जरुरी हुँदैन, आफ्नो मनभित्रबाट गर्न सकिन्छ. जस्तो अब निडी पिपुलहरू हुन्छ नि, ती कुराहरू त देखिन्छ, तर निडी पिपुल पनि हामीले चाहिँ क्रस चेक चाहिँ गर्नुपर्छ. मैले धेरैचोटि धोका चाहिँ पाएको छु होइन, निडी पिपुल भनेर सहयोग गरेँ तर त्यहाँ चाहिँ अरू फ्याक्टरहरू पनि आउँदो रहेछ. त्यस्तै अब मैले सारा संसारै जस्तो हुडिट्याउले आकाश थाम्छ भन्छ नि त्यसरी गर्न सकिन्न, तर जहाँ सकिन्छ जस्तो मेरो क्षमताले र अनि नेटिभ पिपुलको चाहिँ डिजायरलाई मिट गर्छ भने त्यसमा चाहिँ गऱ्यो भने उसको लागि जस्तो मैले जस्तो भनौँ न कोही मान्छेलाई आज 100 रुपियाँको खाँचो छ, एकदम खाँचो छ, त्यो 100 रुपियाँ नभइकन चाहिँ के पनि हुँदैन उसको लागि होइन, त्यो त्यो रात चाहिँ आजको रात चाहिँ ऊ चाहिँ मर्नु सिवाय अरू केही पनि हुँदैन भन्ने भयो भने मेरो लागि 100 रुपियाँ त केही होइन, तर मैले दिएँ भने उसको लागि 100 रुपियाँ चाहिँ निकै ठुलो हुन्छ। त्यस्तै त्यस्तै धेरै धेरै मान्छेहरू हुन्छन् जसलाई चाहिँ सानो सानो सहयोगले पनि उसलाई चाहिँ सपोर्ट गर्न सकिन्छ, ती कुराहरू चाहिँ याद गर्नुपर्छ। अनि तर अब सहयोग भन्दैमा होइन फेसबुकमै रङ्गाउनुपर्छ, सामाजिक सञ्जालमै रङ्गाउनुपर्छ भन्ने चाहिँ हुँदैन, त्यो चाहिँ मलाई त्यो चाहिँ मन पनि पर्दैन र त्यो गरेको चाहिँ सामाजिक सेवा भन्दा पनि आफ्नो प्रचारबाजी जस्तो मात्रै जस्तो लाग्छ होइन। ती कुराहरू चाहिँ याद गर्नुपर्छ, त्यसले गर्दाखेरि सकिन्छ, त्यस्तो एक्लैले पनि म केही गर्न सक्दिनँ भन्ने हुँदैन, सकिन्छ ती कुराहरू चाहिँ जस्तो लाग्छ मलाई चाहिँ।
गजबको एउटा त्यो निलो एक थोपा उसले पनि पानीको कलरै चेन्ज गर्न सक्नु सकिन्छ भन्नुभयो, मलाई त्यो उदाहरण चाहिँ गजब लाग्यो। अनि आफ्नो तर्फबाट जे गर्न सकिन्छ त्यो गर्न प्रयास गरे भयो, हाम्रो लागि अब 100 रुपियाँ भने केही पनि नहुनसक्छ, तर कसैको लागि त्यसले चाहिँ एक रात टर्न पनि सक्छ भन्ने पनि मजाको एउटा उदाहरण पनि दिनुभयो। धन्यवाद मनोजी आइदिनु भयो अनि हामीलाई तपाईँबाट केही सिक्ने मौका पनि दिनुभयो। म भ्युअर्सहरूलाई पनि प्लिज हामीलाई सब्सक्राइब गर्नुहोस्, यसमा हाम्रो चाहिँ खासै केही पनि पर्सनल इन्ट्रेस्ट छैन, तर हामीले चाहिँ मनोजीहरू जस्तो इन्सपायरिङ मान्छेहरू बोलाएर उहाँहरूबाट केही सिक्न सकौँ भन्ने हाम्रो चाहना हो। उहाँहरूबाट चाहिँ हामीले केही मेन्टरिङको सेसन लिउँ ताकि उहाँको स्ट्राटेजी हामीले बुझ्न सकौँ, सिक्न सकौँ, उहाँहरूले कसरी फेलियरलाई डिल गर्नुहुन्छ, कसरी सेटब्याकसँग डिल गर्नुहुन्छ, उहाँहरूको भ्याल्युज के हो, त्यो भ्याल्युज हामीले कसरी इन्कर्पोरेट गर्न सक्छौँ भन्ने कुरा सिक्ने हो। हामीलाई सपोर्ट गर्नु पनि राम्रो नै हुन्छ। यति भन्दै मनोजी इफ यु हेभ एनिथिङ टु एड, तपाईँले अन्तिम शब्दहरू तपाईँबाट जाओस् अनि श्रीनाजीले चाहिँ क्लोज गर्नुहुन्छ।
मलाई चाहिँ अब यो मेरो कुराहरू राख्ने मौका दिनुभयो, मैले यसरी जस्तो म एउटा के हो भन्दाखेरि यसरी खुलेर मान्छेसँग खासै कुरा गर्दिनँ होइन, त्यही पनि अब बच्चादेखि लिएर धेरै कुराहरू चाहिँ सेयरिङ गर्न मौका पाएँ होइन। अब खासै ठुलो कुरा त होइन यिनीहरू होइन, मेरो दैनिक जीवनमा घटेको घटनाहरू यिनीहरू, त्यसले गर्दाखेरि चाहिँ मान्छेहरूलाई यही कुराले चाहिँ इन्सपायर हुन्छ भने त्यो चाहिँ अब राम्रै हुन्छ जस्तो लाग्छ मलाई। तथापि अब मेरो जस्तो यस्तो घटनाहरू चाहिँ सबैको भइरह हुन्छ, कतिपयले सम्झिन्छन् कतिपयले सम्झिँदैनन् होइन, तर मलाई चाहिँ जहाँसम्म लाग्छ जति पनि आफ्नो जीवनमा घटेको घटनाहरू हुन्छ, सुख होस् दुःख होस् ती कुराहरूलाई चाहिँ सम्झिनुपर्छ, सम्झेर त्यसलाई चाहिँ रिफ्लेक्ट गर्नु पऱ्यो होइन, किन त्यस्तो भयो त, जस्तो अब अघि मैले भनेको कुराहरू, म बच्चामा चोर्थेँ किन चोर्थेँ, झगडा गर्थेँ किन गर्थेँ, अहिले पनि मलाई भन्छ नि त मान्छेहरूले तिमी त बच्चामा साह्रो छुच्चा थियो भन्छ होइन, त्यसले गर्दा चाहिँ मलाई ओहो म त्यस्तो थिएँ तर अब चाहिँ यस्तो हुनुपर्छ है भन्ने कुराहरू मलाई फिल हुन्छ नि त। ती कुराहरू चाहिँ भइरहनुपर्छ, सम्झिनुपर्छ अनि जस्तो लाग्छ मलाई। र अब धेरै धेरै धन्यवाद मेरो कुरा राख्ने मौका दिनुभयो, यसरी यो प्लेटफर्ममा पहिलोचोटि राखेको के अरे, यति नै हुन्छ, धन्यवाद।
थ्याङ्क यू मनोजी, ल गुड नाइट सबै भ्युअर्सहरू, थ्याङ्क यू।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।